السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. گناہوں کے اثرات کے سلسلے میں آج مزید کچھ چیزوں کو ہم سمجھیں گے، اور یہ موضوع اس لحاظ سے بہت اہم ہے کہ گناہ ہر وہ چیز ہے جو قیامت کے دن ہمیں اللہ سبحانہ تعالیٰ کے سامنے بھی شرمسار کرے گی، دنیا میں چہرے کا نور بھی لے لیتی ہے، اور کل قیامت کے دن حسرت کا ذریعہ ہوگا کہ ہم نے اپنی زندگی کو کیوں گندگی میں ڈال کر اللہ تعالیٰ سے دور کیا. ابھی تک جو کچھ ہم پڑھ چکے ہیں اس کے بعد تو واقعی اتنا خوف آتا ہے گناہوں سے، کیسے لگتا ہے کہ شاید بجلی اور کسی اور خطرناک چیز سے انسان اتنا نہ ڈرے جتنا اس کو اپنے گناہوں سے ڈرنا چاہیے. لیکن اللہ تعالیٰ شیطان کو جو مہلت دے چکا ہے، وہ مہلت اصل میں اس لحاظ سے بہت اہم تھی کہ وہ انسان کو زندگی کے آخری دم تک بہکاتا رہتا ہے، اور جب شیطان دنیا سے جاتا دیکھتا ہے کسی انسان کو تو اس وقت تو آپ کہہ لیجئے کہ ایڑی چوٹی کا زور لگا دیتا ہے، اور ایسے حالات پیدا کر دیتا ہے کہ انسان مرتے وقت ہی کہیں اللہ کو پیچھے کر کے اسی کو بڑا بنا دے اور اسی طرح کی باتیں. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ آپ کے میرے لیے ان ساری چیزوں کو ماننا، پڑھنا، سننا آسان کر دے جو کل قیامت کے دن کی رسوائی کا بھی ذریعہ ہو، اور اللہ تعالیٰ ہمیں آج اس کی توفیق دے کہ ہم تھوڑا سا صبر کر لیں. آپ دیکھیے کہ بہت زیادہ فرق نہیں ہوتا. میں ایک چھوٹی سی مثال دینا چاہوں گی کہ کھانے پینے میں آپ اور میں اپنی عادات کو تبدیل کر لیں جس طرح چاہیں، اسی کی طرح پھر دل اور جسم اور زبان بھی تیار ہو جاتا ہے. ہم پاکستان کے لوگ ہیں، مرچوں کے بغیر کھانا نہیں کھاتے، لیکن اگر یہی مرچ کسی چائنیز کو یا جاپنیز کو دے دی جائے تو ہو سکتا ہے کہ وہ ہم پہ کیس کر دے کہ تم نے میرے قتل کی کوشش کی. فرق کس چیز کا ہے کہ ہمارا مرچ کا ٹیسٹ بن گیا، اس کا نہیں بنا. اسی طرح باہر کے ملکوں میں عموماً چیز اور اس طرح کی چیزیں بہت کھائی جاتی ہیں، لیکن آپ کے میرے کلچر میں اتنا نہیں تھا پہلے، اب تو خیر فرق ہی مٹتا جا رہا ہے. بس آپ یہ کہہ لیجئے کہ گناہ کا ایک ٹیسٹ ہوتا ہے، ایک فلیور بن جاتا ہے انسان کی زندگی میں. کچھ اس قسم کی عادات شامل ہو جاتی ہیں کہ جس کے بعد اس کو سمجھ ہی نہیں آتی کہ میں کہاں کھڑا ہوں اور کیا کر رہا ہوں. اور جب آپ اور میں اس طرح کی چیزوں کو کنٹرول کر لیں گے، یقین کیجئے کہ ایک ایمان والے کو گناہ میں مزہ ہی نہیں آتا. جیسے ایک اچھی طبیعت رکھنے والے کو گلی سڑی اور خراب شراب میں مزہ نہیں آتا نا، وہ کہتا ہے یہ کوئی پینے والی چیز ہے. بالکل اسی طرح کے حالات دوسری جگہ بھی ہیں. تو اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ آپ کو مجھے خیر اور عافیت سے اس دنیا میں شیطان کے چنگل سے آزاد کرتے ہوئے اللہ تعالیٰ کی پسند کا انسان بنا دے، اور اس طریقے سے لے چلیں کہ جس سے آپ اور میں اپنی زندگی میں خیر اور عافیت رکھیں. اور ایک چھوٹی سی بات اور، شرمندگی. کل کی شرمندگی سے بچنے کے لیے آج اپنے آپ کو گناہوں سے دور کر لیں. اللہ تعالیٰ میرے آپ کے لیے آسان کر دے، کیونکہ آج تھوڑی سی لذت ہے نا کل کی شرمندگی، کیا فائدہ، بعد میں شرمندہ ہوں گے. اور آپ یہ بھی دیکھیے کہ اللہ تعالیٰ نے آپ کے میرے لیے اس شرمندگی سے بچنے کا کتنا بھرپور انتظام کیا. انبیاء کرام بھیجے، کتابیں بھیجیں. اللہ تعالیٰ نے آدم علیہ السلام کو دنیا میں بھیجتے ہوئے ایک وعدہ کیا تھا، کیا، کہ جب دنیا میں جاؤ گے تو میں تمہیں اپنی طرف سے ہدایت بھیجوں گا، کتاب ملے گی، پھر جو ہدایت پہ چلے گا اللہ تعالیٰ اس کے لیے آسانیاں فرما دے گا، اور سو آن. نتیجہ کیا نکلتا ہے کہ انسان جب اپنے وقت کے نبی یا نبی کے پیغام کو بھلا دیتا ہے تو حقیقت میں وہ پھر اپنے بارے میں اسی قسم کے غلط فیصلے کرتا ہے. ہمارے اسلاف اور خاص طور پہ نبی صلی اللہ علیہ وسلم کے بالکل قریب کے لوگ گناہوں سے اس طرح ڈرتے تھے کہ ایک صحابی کا ہم نے کال پڑھا تھا پچھلے سیشن میں، کہ انہوں نے کہا کہ مومن گناہ سے ایسے ڈرتا ہے جیسے کوئی پہاڑ ہے اور اس کے اوپر گر جائے گا، جبکہ منافق گناہ کو ناک پہ بیٹھی ہوئی مکھی کی طرح سے سمجھتا ہے. کوئی بات نہیں، سب کرتے ہیں، اب کیا ہوا، میری کیا بات ہے، اب ساری چیزوں سے میں ہی بچوں اور وہی کروں. اور پھر ہم نے یہ بھی دیکھا تھا، یہ سب میں آپ کو ہنٹس دے رہی ہوں تاکہ آپ اپنی بک میں سے وہ پیج نکال لیجئے جہاں سے ہم نے بات کو چھوڑا تھا، کہ علم پر عمل کرنے والے علماء کون تھے. कि वो कौन लोग थे कि जिन्होंने अपनी ज़िंदगी को भरपूर तरीके से गुजारा और उन्होंने अपने आप को ज़िंदगी भर गुनाहों से दूर रखने की कोशिश की। दुनिया जितनी बूढ़ी होती जा रही है, उतनी खूबसूरत होती जा रही है, उतनी हसीन होती जा रही है। इसके फंदों से बचना उतना ही मुश्किल होता जा रहा है, क्योंकि आप देखिए कि पहले एक शख्स के लिए गुनाह करना मुश्किल था, ना बिजली थी ना कुछ कुछ, क्या देखता और क्या करता। और मैं अक्सर सोचती हूँ कि आखिर कितना आसान था उस दौर में गुनाहों से बचना। सिर्फ नफ्स था ना और शैतान था। बाहर की दुनिया का असर थोड़ा था, आज क्या है। बाहर की दुनिया का इन्फ्लुएंस बहुत है, हत्ता कि माँ बाप जितनी भी कोशिश करके बच्चे के दिल दिमाग को पाक साफ रखने की कोशिश करते हैं, लेकिन बाहर का माहौल, स्कूल्स, दोस्त, रिश्तेदार, कजन्स, नानी का घर, फलां के पास, उधर गए उधर गए, नतीजा क्या निकला कि परेशान हो गया। आज के दौर में घर के अंदर से कम और बाहर से ज़्यादा रغبतें मिलती हैं। नुकसान क्या होता है इसका कि फिर एक इंसान ये नाम लेकर सब करते हैं। कैसे करें, आज कैसे बचें, आज के दौर का तकाजा और उसके दौर का। और इंसान गुनाहों के असरात पे फिर गौर व फिक्र नहीं करता। तो हमारे लिए जो बात आखिर में थी वो क्या थी कि गुनाह को छोटा नहीं समझना चाहिए। आज इंशाल्लाह ताला हम देखेंगे कि किस तरह और कब मांगा जाए। अल्लाह ताला से बुक का अगर आप पेज खोल चुके हैं, अल्हम्दुलिल्लाह पेज 53 है, पीछे बात हुई थी ला हौला वला कुव्वता इल्ला बिल्लाह, यानी गुनाहों से बचने की तौफीक अल्लाह ताला के सिवा किसी से नहीं मिलती। आज हम देखेंगे कि अल्लाह ताला से हम किस तरीके से ये तौफीक मांगें कि वो आपके मेरे लिए इन गुनाहों से बचना आसान कर दे। आइए थोड़ा सा बुक में से पढ़ते हैं। मैंने अपने नफ्स को अजीब पाया, अल्लाह ताला से अपनी ज़रूरत तो मांगता है मगर अपने गुनाहों और नाफरमानियों को भूल जाता है। यानी जब भी दुआ मांगने को दिल चाहता है तो उस वक्त बस और ही और मांग रहा होता है, लेकिन ये कमी कहता है कि अल्लाह मुझे गुनाहों से नफरत दे दे, मैं अपने गुनाहों को छोड़ दूँ। मैंने इससे कहा है बदतरीन नफ्स, तुझे बोलने का क्या हक है? अगर मांगना ही है तो सिर्फ अपने गुनाहों की माफ़ी की दरख्वास्त और इनकी बख्शिश की इल्तजा कर और बस। कहने लगा तो फिर मैं अपनी ज़रूरत किससे मांगूँ? मैंने कहा तुमको अपने मकासिद और मुरादात, मुरादात क्या होती है? मुराद की जमा, यानी जो भी चीज़ हमारी तलब होती, मुराद का रूट क्या होगा? वही जो इरादे का है, रौद, रा, वाव, दाल। तो मुराद क्या है? जिस चीज़ का इंसान इरादा फरमाता है, ठीक है? तो अपनी मुरादें, इसको आप मुरादें भी कह सकते हैं उर्दू में, हाँ, मकासिद और मुरादें मांगने से नहीं रोकता। अलबत्ता मैं ये कहता हूँ कि पहले सच्ची तौबा करो, गुनाह माफ़ कराओ, फिर मांगो। अल्लाह मुझे गुनाहों को भूल कर दुनियावी अगराज मांगने से पनाह दीजिए। अगर तौबा और इस्तगफार करके गुनाहों को मिटाओगे तो तमाम मुरादें खुद बखुद मिल जाएंगी, तमाम ज़रूरियात पूरी होंगी। जैसा कि इरशाद नबवी है, मन शगलहु ज़िक्रियन मसअलती, जिसको मेरी याद मुझसे मांगने से मशगूल कर दे तो मैं मांगने वालों को अता करता हूँ, इसको भी अता करूँगा। क्या पता चला कि अल्लाह ताला बिन मांगे भी देता है जब बंदा अल्लाह की याद में हो, अल्लाह के जिक्र में हो, और अल्लाह के जिक्र की बेहतरीन सूरत अल्लाह के कुरान में हो। क्या पता चला कि अल्लाह से और बहुत सारी चीज़ें जो एक इंसान मांगता है, तो उसके साथ साथ अपने लिए गुनाहों की माफ़ी मांगे। आप अपने गुनाहों के नाम लिखें। हर इंसान का कोई एक वीक पॉइंट है, हम सब इंसान हैं, अल्लाह ने हम सबको मुख्तलिफ तरह से आजमाया है। किसी को ज़ुबान के चटखारे का शौक़ है, तो किसी को हुस्न के दिखावे का शौक़ है, तो किसी को फजर कज़ा करने का शौक़ है। आप अपनी ऐसी आदत ढूंढें, फिर अल्लाह से मांगें, चुपके से मांगें, यकीन करें वो किसी को भी नहीं बताएगा और आपकी वो ख़राबी अपनी रहमत से दूर करेगा। और आप देखिए ला इलाहा इल्ला अंता सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, इसमें क्या बात है? इसमें भी यही बात है कि अल्लाह मैं खुद को नहीं बचा सकती, तू अब मुझे बचाने में मदद दे। हज़रत बिशर हाफ़ी के मुतल्लिक़ आता है कि वह अपने हाथ अल्लाह ताला के सामने फैलाते, फिर वापस करते और कहते, मुझ जैसे गुनाहगार को हक़ नहीं है कि अल्लाह से कुछ मांगे। कुव्वते मारफत की वजह से इनकी ये सिफत थी, गोया वो अल्लाह को देख रहे हैं और मांगते वक्त अपनी लग्जिशात की वजह से शर्मिंदा हैं। जहाँ तक अहले गफलत का ताल्लुक़ है तो इनका अल्लाह से मांगना भलाई के साथ है, ना कि कुर्ब के साथ। इस बात को समझ लो, गुनाहों से तौबा कर लो, फिर ताज्जुब की बात यह है कि गुनाहों के बावजूद अल्लाह से दुनिया की उमूर मांगते हो, दिल और दीन की दुरुस्तगी के तलबगार नहीं हो। اور اپنے معاملات کو عقل مندی سے درست کرو اور غافل نہ ہو، اس لیے کہ غفلت انسان کو ہلاکت کے کنارے تک پہنچاتی ہے۔ تیرے گناہوں کا غم اور حزن تجھے دوسرے مشاغل سے غافل کر دے۔ حضرت حسن البصری شدید حالت خوف میں ہوتے اور ہر وقت خوف خدا ان پر طاری رہتا تھا۔ ہم اپنے آپ کو دیکھیں، مجھے لگتا ہے ان کی زندگی فوکسڈ تھی۔ آج بھی آپ دیکھیں، آپ اکیلے ہیں، اپنی ذات کے ساتھ ہیں، گناہ کم ہوں گے، الا یہ کہ تنہائی میں شیطان غلبہ دے دے۔ جتنا آپ انسانوں میں رہیں گے، دوسروں کے ساتھ تعلقات میں بگاڑ، اس کی برائی، اس کی خرابی کو کسی کی مجبوری کی کسی کی مجبوری، ہم زیادہ گناہ گار ہوتے ہیں۔ اسی لیے آپ کو پتا کہ ہمارے اسلاف تنہائی کو پسند کرتے تھے۔ خود ہمارے پیارے نبی کا شغل کیا تھا؟ تنہائی کو پسند کرتے تھے۔ آپ دیکھیے، اپنے اوپر رکھیے، کیا مجھے تنہائی میں مزہ آتا ہے یا میں بور ہوتی ہوں یا مجھے سٹریس ہوتی ہے، ٹینشن ہے؟ مزہ آنا ایمان کی دلیل ہے، کیونکہ آپ تنہا ہوتے ہی نہیں ہیں۔ جب دو ہوتے ہیں تو تیسری ذات اللہ کی ہے، اور اگر ایک ہیں تو ایک ذات اللہ کی ہے۔ تو لہٰذا تنہائیوں سے محبت کیجئے۔ مومن کے لیے تنہائی ایک نعمت سے کم نہیں ہے، جس میں وہ اپنی سوچ کے مطابق اپنی زندگی کو گزارتا ہے، اور اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اپنے وقت کا صحیح اور بہترین استعمال کرنے والا بنا دیں۔ بہت سارے ایسے لوگ ہیں کہ جو اپنے وقت کو ضائع کرتے ہیں، اور خاص طور پہ جان کے اپنے لیے مصروفیات مانگتے ہیں، اور پھر اس کے بعد گلہ کرتے ہیں کہ نماز چلی گئی، وقت ہی نہ ملا۔ بعض دفعہ مہمان نوازی کے نام پہ نمازیں ضائع ہوتی ہیں، اور کہتے ہیں صلہ رحمی ہے، حقوق العباد ہے۔ تو یاد رکھیے، ہر وہ حق جو اللہ کا حق بھی بندوں کو دے دے، وہ حق نہیں ہو سکتا۔ پھر راہ حق میں جد و جہد کا مزہ، یہ بڑی پیاری بات ہے، اس کو بھی نوٹ کیجئے گا۔ جب آپ اور میں اللہ کے راستے میں کوئی جد و جہد کرتے ہیں، حق لیتے ہیں یا حق دیتے ہیں یا حق پہ ایک دوسرے کو تھامتے ہیں، یہ وہی بات ہے جو سورۃ اثر میں وتواصوا بالحق وتواصوا بالصبر، تو پھر کیا لذت ہے؟ پہلی صورت ہوتی ہے انسان خود نیک بنتا ہے، پھر دوسری کوشش ہوتی ہے کہ دوسروں کو نیک بناتا ہے۔ یہ راہ حق اصل میں وہی ہے۔ اے ذی قدر انسان، اے عزت والے، جیسے ذی قدر کس کو کہتے ہیں؟ باعزت۔ تقویٰ کو لازم پکڑو، عزت و تقویٰ کو ذلت و معاصی کے بدلے مت فروخت کر۔ خواہشات کی گرمی کی پیاس کو برداشت کر، اس کو ہائی لائٹ کریں، میں پھر بولتی ہوں، خواہشات کی گرمی کی پیاس کو برداشت کر، اس کو سمجھیے ذرا کیا ہے۔ گرمی میں جتنا بھی پانی پیتے ہیں نا، تھوڑی دیر بعد اور پیاس لگتی ہے۔ اور ہم نے بڑوں سے یہ بات سنی ہے کہ ٹھنڈا پانی جتنا پیو گے پیاس اور لگے گی، تو خواہشات کیا ہے؟ گرمی کی پیاس ہے۔ ایک پوری کریں گے نا تو دوسری لگ جائے گی۔ اللہ ہم سب کو خواہشات پہ قابو پانے والا بنا دے۔ جب برداشت انتہا کو پہنچے تو مضبوط ہوگا۔ جو بھی کہے گا، افراد اس مقام کو پہنچے کہ جب قسم کھاتے ہیں اللہ اس کو پورا کرے گا۔ کیا پتہ چلا؟ کہ جو بندہ اپنی خواہشات پہ قابو پاتا ہے نا، تو اللہ تعالیٰ اس کی بات کو زیادہ سنتا ہے۔ لوقسم اللہ لا برہو۔ حضرت عمر رضی اللہ عنہ خواہشات پر صبر نہ کرتے تو ہرگز زمین پر درہ مارنے کے لیے ہاتھ آگے نہ بڑھتا۔ اگر انس بن نظر کے دادا خواہشات نفس کو ترک نہ کرتے تو یوں یقین اور عزم کے ساتھ ہرگز قسم کھانے کی پوزیشن میں نہ ہوتے کہ واللہ لا تکسر لربی، اللہ کی قسم ربی کا دانت نہیں توڑا جائے گا۔ یہ خاص واقعہ ہے، اصل میں کسی کا دانت توڑ دیا تھا یا اس کی بہن نے توڑا تھا، تو انہوں نے قسم کھا لی تھی کہ مجھ سے اس کا بدلہ نہیں لیا جائے گا۔ تو اللہ نے واقعی پھر جو قصاص لینے والے آئے تھے ان کے دلوں میں نرمی ڈال دی اور انہوں نے اس کو معاف کر دیا۔ اور یوں نہ کہے کہ اللہ تعالیٰ غزوے میں شریک ہونے کی توفیق دے تو اللہ دیکھے گا کہ میں کس طرح اس کے دین کی سربلندی کے لیے لڑوں گا۔ یہ بھی ایک صحابی کا قول ہے جو کہتے تھے، سورۃ الاحزاب میں آپ ان کا ذکر پڑھ سکتے ہیں، کہتے تھے اگر اللہ نے مجھے ایک بار جنگ میں جانے کا موقع دیا، پھر اللہ دیکھے گا میں کیا کرتا ہوں۔ تو دیکھیے، یہ جملے ہیں اور اس کے پیچھے تعلق ہے، محبت ہے، مان ہے۔ اور یہ بنتا کب ہے؟ جب بندہ کچھ نہ کچھ کر کے دکھاتا ہے۔ ہم جیسے لوگ صرف باتوں میں اللہ کو خوش نہیں کر سکتے۔ اللہ تعالیٰ صرف اللہ اکبر کہنے سے یا سبحان اللہ کہنے سے خوش نہیں ہوتا، اس کے لیے عملی میدان میں قربانیاں دینی پڑتی ہیں۔ چنانچہ غزوہ احد میں جہاد میں شریک ہونے کا موقع مل گیا، بے جگری کے ساتھ لڑتے رہے، حتیٰ کہ شہید ہو گئے۔ زخم اتنے زیادہ تھے کہ پہچانے نہ گئے، صرف پوروں کے نشانات سے پہچانے گئے، یعنی انگلیوں کے یہ جو سرے ہوتے ہیں نا، یہاں سے ان کی بہن نے پہچانا تھا۔ انس بن نظر کی یہ بات ہو رہی ہے۔ یہ سب ہمتیں نفس کی کشمکش کا مقابلہ کرنے سے ملتی ہیں۔ اللہ کے لیے گناہوں سے نفس کو روکنے کی لذت اور مزے کا ذائقہ چکھ، اس لیے کہ تقوی ایک عظیم و شان ثمر آور درخت ہے۔ کہ اس کا پھل دنیا کی عزت اور آخرت کا شرف مرتبہ ہے. کتنی بڑی بات ہے, اس کو بھی ہائی لائٹ کیجیے. تقوی ایک ایسا درخت ہے جس پہ پھل لگتے ہیں, اور اس کا پھل کس صورت میں ملتا ہے؟ نمبر ایک, دنیا میں عزت اور آخرت میں شرف اور مرتبہ. ہم کیا چاہتے ہیں اپنے لیے؟ یہی کچھ تو چاہتے ہیں. تو کیا کرو؟ تقوی. وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا. آج ہم تقوی سے پہلے ہی کئی مصلحتوں کا شکار ہو چکے ہوتے ہیں اور اس گناہ میں پڑ جاتے ہیں جو دوسرے بھی کر رہے ہوتے ہیں. تقوی کیا ہے؟ ساری دنیا ایک گناہ کر رہی ہے, آپ کے نہیں. مجھے میرا رب بچائے گا, اور واقعی پھر وہ آپ کو بچائے گا. اگر کہیں خواہشات نفس کی پیاس شدت اختیار کرے تو امید کے ہاتھوں کو اس ذات کے سامنے پھیلا دو جس کے قبضہ قدرت میں مکمل سیرابی کرنا ہے, اور اللہ سے دعا کرو کہ پیاس کی اس تنگی کو خوشحالی اور سیرابی و سرسبزی سے بدل دے, اور نیکی کرتے ہوئے بھی نفس سے غافل نہ رہو, اور ان لوگوں سے عبرت حاصل کرو جو اپنی زندگی کا اکثر حصہ عبادت اور اطاعت میں گزارنے کے باوجود آخر میں نفس کے ہاتھوں برباد ہو گئے, اور عروج کے وقت بلندیوں تک پہنچنے کی بجائے خواہش کی پیروی کر کے نفس کے ہاتھوں لٹ گئے اور گر گئے. جنت کے حصول کا ذریعہ بھی دنیا میں اپنے محبوبات کو ترک کرنا ہے. یعنی دنیا میں جب ہم اپنی من پسند چیزوں کو ترک کرتے ہیں تو اس سے انشاءاللہ جنت کا ملنا آسان ہو جاتا ہے. یہ بات خوب سمجھ لیں کہ کامل مرد کون ہے. اللہ کی قسم, کامل مرد وہ ہے جو تنہائی میں ناجائز خواہشات کو پورا کرنے پر قادر ہوتے ہوئے صرف اللہ کی رضا کے لیے اس سے باز آ جائے. کفل کا نام یاد کر لے. کیسے عین گناہ کی قدرت رکھتے ہوئے اس نے اللہ کے خوف سے اس عورت کو چھوڑا, اور اللہ نے کفل کے ساری زندگی کے گناہ معاف کر دیے. صحابی کہتے ہیں, میں نے 60 بار یہ واقعہ نبی صلی اللہ علیہ وسلم سے سنا. جس میں عمل کی بات ہوتی تھی وہ بات اب اکثر لوگوں کے ساتھ کرتے تھے. اے انسان, تو ان چیزوں کو اللہ کے لیے ترک کرتا ہے جنہیں تیری طبیعت کرنے کے لیے تیار نہیں, یا تو ان پر قادر نہیں؟ تیری عادت تو یہ ہے کہ صدقے میں ایسا ٹکڑا دیتا ہے جو تیرے کام کا نہیں ہے, یا ان لوگوں کو عطا کرتے ہو جو تیری تعریف میں رتب اللسان ہو, جن کی زبانیں تر رہتی ہیں تمہاری تعریفیں کرتے ہوئے. لوگوں کو تب دیتے ہو یا ان کو دیتے ہو جو تمہاری تعریفیں بہت کرتے ہیں بعد میں. اللہ کی قسم, تو اس وقت تک اللہ تعالیٰ کی محبت اور دوستی کے مستحق نہیں ہو سکتے جب تک کہ اللہ تعالیٰ کے ساتھ اپنے تعلق کو خالص نہیں کرو گے. اپنی خواہشات اور پسندیدہ افعال کو ترک, اور نفس کے مکروحات اور ناپسندیدہ پر صبر نہیں کرو گے. کام تو مشکل ہے, لیکن یاد رکھیے اس کا پھل بڑا میٹھا ہے. دنیا میں کڑوے کریلے کھاتے ہیں تاکہ شوگر نہ ہو, بعض لوگ کڑوی دوائیاں کھاتے ہیں تاکہ صحت مل جائے, لیکن کیا یہ چند چیزیں جو گناہوں کی روک تھام کے لیے ضروری ہیں کرنے سے آپ کو مجھے فائدہ نہیں ہوگا؟ تو کیا سیکھا اس ٹاپک سے؟ یہ سیکھا ہم نے کہ اپنے نفس پر قابو پانا, سیلف کنٹرول زندگی میں کامیابیوں کی دلیل بن جاتی ہے, اور آج کی تو تربیت میں ہی آؤٹ آف کنٹرول ہونا ہے. بچپن سے بچے کو اس طرح سے ٹیکل کیا جاتا ہے کہ اس کو عادت ہی نہیں رہتی نو سننے کی, اور اب تو بچوں کو پوچھ کے بڑوں کے فیصلے کیے جاتے ہیں. اللہ تعالیٰ ہماری سوچ کو سیدھا رکھے. اگلا ٹاپک دیکھیں گے, پیج 56 ہے, نفس کو بہلا کر کام لینا. نفس کے ساتھ مقابلہ اور مجاہدہ بڑا عجیب ہے, اس لیے کہ یہ بہتر حکمت عملی اور اچھی تدبیر کے بغیر ممکن نہیں. میں نے دیکھا کہ بہت سارے لوگوں نے نفس کو اس کی خواہشات اور پسندیدہ اشیاء و افعال میں کھلا چھوڑ دیا, تو اس نفس نے ان کو ناپسندیدہ کاموں میں ڈال دیا, اور کچھ لوگوں نے نفس کی سخت اور بے جا مخالفت کی, حتیٰ کہ اس کے حقوق تک سے اس کو محروم کر دیا اور اس کے ساتھ ظلم کا معاملہ کیا. اس کا برا اثر پڑ گیا جس سے عبادات بری طرح متاثر ہوئیں. بعض لوگوں نے نفس کو ہمیشہ خلوت میں رکھا, جس کا نتیجہ یہ نکلا کہ نفس خلوت یعنی تنہائی کا عادی ہو گیا اور لوگوں سے وحشت ہونے لگی, یعنی ایک ایکسٹریم پہ چلا گیا دوسرا دوسری میں, دونوں ہی درست نہیں ہیں. لوگوں سے وحشت ہونے لگی, معاملہ یہاں تک پہنچ گیا کہ فرائض تک چھوٹ گئے, والدین کی فرما برداری اور کسی مریض کی عیادت سے بھی عاجز ہو گئے. عقل مند انسان وہ ہے جو نفس کے ساتھ عدل کا معاملہ کرے, نفس کو محنت پر بھی عادت ڈلوا دے, اور اصول کے مطابق اس کے حقوق بھی اس کو دے دے, اور اس طرح عادت ہو جائے کہ مباح پر چھوٹ ملنے پر اس سے آگے تجاوز نہ کرے, حدود کے اندر رہے, اس کے ساتھ بادشاہ کا سا معاملہ کرے. چنانچہ بادشاہ اپنے کسی فوجی سے مزاح کرے تو غلام اس کے سامنے نہ کھل سکے گا, اگر کھلنے کا ارادہ کرے گا تو اس کی ہیبت اس کو روکے گی. اس طرح ہوشیار شخص نفس کے حقوق اس کو ادا کرنے اور اپنے حقوق وصول کرے. تو کیا پتہ چلا कि इंसान को अपने नफ्स को बहलाना चाहिए। आप देखिए कि कई दफ़ा ऐसा नहीं होता, बच्चा एक ज़िद पकड़ लेता है, फिर माँ उसको बातों में लगाती है, कभी उसको इधर कभी उधर, कभी खिलौना दिखाती है, फिर थोड़ी देर में वो भूल जाता है। बच्चे बड़ी जल्दी भूलते हैं। इसी तरह याद रखें, हमारा नफ्स भी ज़िद कर रहा होता है, और कभी तो टेम्पटेशन होती, कर लो ना कर लो ना, देख लो ना देख लो ना, सुन लो सुन लो, चले जाओ चले जाओ। बस ऐसे वक्त में बहलाएं, अच्छा भी नहीं, 5 मिनट चलें, 1 मिनट बाद, 2 बाद, ऐसे अपना ड्यूरेशन बढ़ाएं। अच्छा कीमत करती हूँ ज़रा 15 सेकंड के बाद, अच्छा फिर इसके बाद करूँगी। यानी फ़ौरन गुनाह पे अमल करने या गुनाह की तरफ रग़बत करने की बजाय क्या करें कि उस गुनाह को करने से अपने नफ्स को बहलाइए। और जितना ज़्यादा आप उसको अपने आप को बहलाएंगे ना, उतना आप देखेंगे कि आपका सेल्फ कंट्रोल दिन ब दिन बढ़ता जाएगा। आसानियों के साथ आप ये सारा मामला करते जाएंगे, और एक वक्त आएगा कि इंशाल्लाह एक बच्चे की तरह, जिसकी बहुत अच्छी तरबियत हो चुकी होती है, अल्लाह ताला आपको भी उस चीज़ के साथ कंट्रोल वाला करवा देगा, और आपका नफ्स फिर आपकी बात मानेगा। फिर एक और चीज़ जो बहुत ही अहम है, वक्त का जिया, टाइम वेस्टर। अक्सर लोगों को मैंने देखा कि वक्त को बेदर्दी से ज़ाया करते हैं। अगर रात लंबी हो जाए तो बेफायदा बातों या नावलों और कहानियों की किताब पढ़ने में सरफ करते हैं। हाईलाइट करें ज़रा, आजकल सर्दियों की लंबी रातें क्या करते हैं हम, रात को नावल पढ़ते हैं, कहानियाँ देखते या सुनते, या किसी भी सूरत में उसको फिल्मों की सूरत में तो नहीं पढ़ते देखते। और अगर रातें छोटी और दिन तवील हो जाए तो रात को नींद और दिन को तफरीही मकामात या बाज़ारों में वक्त गुजारते हैं। इनको मैं इन लोगों से तशबीह देता हूँ जो किसी कश्ती में सवार होकर महवे गुफ्तगू हैं, और कश्ती इनको लेकर रवान दवा है, मगर इन्हें ये नहीं मालूम कि कश्ती ने लेकर कहाँ जा रही है और इनका अंजाम क्या होगा। देखिए अब जिनको पता ही नहीं है कि जाना किधर है, वो कहाँ पहुँचेंगे। इसी तरह बात लोगों से होती है, आपने क्या करना है आज, पता नहीं, क्या करेंगे पता नहीं, कब करेंगे पता नहीं, तो आपने तो फिर आज का दिन ज़ाया कर दिया। बहुत कम लोगों को देखा जो वक्त की कदर जानते हैं, अपने लिए ज़्यादा राह की तैयारी में लगे हुए हैं और दुनिया से कूच करने का सामान मुहैया करें। इस मामले में लोग मुतफावत का शिकार हैं। मुतफावत क्या होती है, फौत से, यानी एक दूसरे से आगे बढ़ चढ़ कर इस चीज़ को करना। इनका ये तफावत वतन इकामत यानी दुनिया, वतन इकामत जिसमें आज आप और मैं हैं, दुनिया में खर्च करने के मुतालिक इल्म की कसरत और किल्लत के एतबार से, इनमें से बेदार लोग यहाँ अल्लाह ताला के लिए खर्च करने के मुतालिक पूरी मालूमात रखते हैं, खूब खर्च करते हैं और तिजारत में लगाते हैं, जिससे इनकी मनफियत में इजाफा दर इजाफा होता है। और गाफिल लोग कोई तैयारी नहीं करते और बसा औकात कलील सा ज़्यादा राह भी साथ नहीं रखते, और कुछ लोग रास्ते ही में डाकुओं के हत्थे चढ़ जाते हैं और लुट जाते हैं। अल्लाह अल्लाह, उम्र की कदर करनी चाहिए। इल्म को रोशनी, हिकमत को दलील बनाकर, वक्त को कीमती से कीमती बनाकर तवील सफ़र के लिए ज़्यादा सफ़र तैयार करो। आप देखिए कि इस पे तो बहुत बात हम करते हैं, अल्हम्दुलिल्लाह एवरी संडे एक क्लास होती है जिसमें हम वक्त के बारे में बात पढ़ रहे हैं कि टाइम क्या है और वक्त की ज़िंदगी में क्या अहमियत है। और मुझे किसी साथी की बात इस वक्त कोट करने में खुशी हो रही है, उन्होंने कहा कि क़यामत के दिन जिस बात पे मैं गुमान कर सकती हूँ कि अल्लाह ताला मुझे जन्नत में भेजेगा, वो ये है कि मैंने कभी वक्त ज़ाया नहीं किया। मैं अपने वक्त का सही इस्तेमाल करती रहती हूँ और मैं अपने आप को मसरूफ़ रखती हूँ। अब इतनी बड़ी बात कोई ऐसे नहीं कहता, ये मान तभी होता है जब ऐसा किया हो। ठीक है, 5-10% इसके बावजूद भी टाइम वेस्ट होता होगा, लेकिन खुशी की बात यह है कि अमल की रग़बत है ना, और नज़र जब होती है ना किसी चीज़ पे, बस अगर आप देखिए, अगर आप टाइम को प्लान करते हैं ना, तो ज़रूरी नहीं कि आप इस 100% उस पर चलते हैं, लेकिन आप फिर कम से कम किसी हद के मुताबिक लेट होते हैं। ये नहीं कि आप 2-2 घंटे लेट हो जाएं, 2 मिनट हो सकते हैं, 4 हो सकते हैं, 3 हो जाएंगे, 5 होंगे, लेकिन फिर आपको ये नहीं पता कि पता नहीं कब होगा ये काम, पता नहीं ये करना है कि नहीं। तो लिहाजा इससे क्या सीखा, वक्त पर नज़र रखनी है इंशाल्लाह। फिर अगला टॉपिक है इल्म पर अमल करने वाले उलमा। मैंने मुख्तलिफ उलमा कराम की ज़्यारत की है जो बकदरे इल्म मुख्तलिफ उल अहवाल थे। मुझे सबसे ज़्यादा फ़ायदा इन उलमा कराम की सोहबत से हुआ जो अपने इल्म के तकाजे पर अमल करते थे। अगरचे बाज़ उलमा इल्म के एतबार से बढ़कर थे, मेरी मुलाकात उलमा की एक ऐसी जमात से भी हुई जो हदीस मुबारका के हाफिज थे और इनकी मार्फत भी रखते थे, लेकिन अपनी मजालिस में जिरह और तनकीद के नाम से गीबत के मुर्तकिब थे। यानी जिरह क्या होती है? जिरह कहते हैं असल में, जैसे हदीस की इस्तलाह है कि जिन लोगों ने हदीसें पेश की फिर उनकी ज़िंदगी के बारे में देखा जाता है, खोज की जाती है कि ये सच्चा है ये झूठा तो नहीं, इस तरह। लेकिन बाज़ लोग इस पे से भी फिर गीबत तक पहुंच जाते हैं, यानी उनकी पर्सनल लाइफ पे पहुंच जाते हैं या दूसरों के साथ उनकी बुराइयां डिस्कस करने लगते हैं। और किरत हदीस पर उजरत लेते थे और जवाब देने में इसलिए जल्दबाजी से काम लेते थे ताकि इनकी इज्जत में फ़र्क ना आए। यानी लोग ये ना सोचें कि इनको आता नहीं है या इनको पता नहीं है, अच्छा जवाब नहीं दे रहे, इसका तो इनको पता ही नहीं होगा ना, इसीलिए नहीं दे रहे। और मैंने अब्दुल वहाब अल आती की सोहबत भी उठाई जो हजरत असलाफ़ के एन मुताबिक ज़िंदगी गुजारते थे। इनकी मजलिस में गीबत का तसव्वुर भी ना था। इसको हाईलाइट करें और हम अपनी मजलिसों को भी चेक करें। ना ही वो सिमाए हदीस पर उजरत वसूल करते थे। अगर मैं हदीस रिकाक पढ़कर इनको सुनाता, रिकाक क्या होता है? रकीक से दिल को नरम करने वाली, रोने वाली बात, इनको सुनाता तो रोते रहते और मुसलसल रोते। इस वक्त मेरी उम्र कम थी, इनके रोने का मेरे दिल पर असर हुआ और दिल में अदब की बुनियाद डाल गया। इनकी ज़िंदगी इन मशाइख की ज़िंदगियों की तरह थी जिनके औसाफ किताबों में थे। इसी तरह मैंने अब्दुल मंसूर अल जवालकी की सोहबत भी उठाई है। वो इंतहाई खामोश मिजाज बुज़ुर्ग थे, इंतहाई गौर व फिक्र और सोच विचार के बाद कलाम फरमाते, नहायत मुत्तकी और परहेजकार थे। बस अवकात कोई आसान मसला इनसे पूछा जाता जिसका इनके शागिर्द भी बआसानी जवाब दे सकते थे। वो जवाब देने में जल्दबाजी नहीं करते थे और यकीन करके फिर जवाब दे देते थे। अक्सर रोज़ा रखते और हमेशा खामोश रहते। इन दो बुज़ुर्गों के दीदार से मुझे जितना नफ़ा हुआ इतना किसी और से नहीं हुआ। इससे मैंने ये समझा कि ज़ुबानी कलामी दलील के मुकाबले में अमली दलील ज़्यादा रहनुमा और फ़ायदा मंद और नफ़ा बख्श है। यानी क्या पता चला कि बातें सुनने से ज़्यादा अमली तौर पर किसी को देखने से इंसान को फ़ायदा होता है। और मेरी मुलाकात ऐसे मशायख से भी हुई जिनकी खलवतें, खलवतें क्या होती हैं, तन्हाई, इन बिसातों मज़ाह से मुजयन थी। इल्म पर ज़्यादा अमल पैरा नहीं थे। इनकी ज़िंदगी में भी इनसे फ़ायदा कम पहुंचा और मरने के बाद तो बिल्कुल भुला दिए गए और इनकी तसनीफ़ात की तरफ लोगों का तबई रुझान नहीं हुआ। क्या पता चला, हर बात की तासीर होती है। अब देखिए, हर दवा असर नहीं करती ना, इसी तरह हर एक का पढ़ा पढ़ाया फ़ायदा नहीं देता। कुछ के इल्म को अल्लाह फैलाता है, उसका दिलों पर असर होता है, कुछ का कानों से टकरा के गुजर जाता है। अपने लिए दुआ किया करें कि अल्लाह हमारी बात में तासीर पैदा कर दे, कौलन बलीगन वाली कैफियत हो जाए, दिलों में उतर जाए। थोड़ी सी बात कहें लोगों को ऐसे लगे कि हमारे दिल पर पड़ गई, और सिर्फ ऐसे ही ना हो कि हम कानों से खूबसूरत लफाजी में खो जाएँ और असर कुछ भी ना हो। अल्लाह अकबर, इल्म पर अमल करना ही असल चीज़ है। और वो शख्स यकीनन मुकम्मल मिस्कीनों मुफलिस है जो अपनी उम्र अज़ीज़ को ऐसे इल्म के हसूल पर लगा दे जिस पर इसका अमल करना इसे दुनिया की लज्जतें और आखरत की नेकियां सब फौत कर दे। कुव्वत हुज्जत के बावजूद हालत अफलास में पेश हुआ तो क्या पता चला, असल बात फिर इल्म पर अमल है। देखिए ना कि आप ड्राइविंग सीखें फिर प्रैक्टिस ना करें, भूल जाएंगे। कुकिंग की सिर्फ रेसिपीज पढ़ें, शौक में एक दिन सीख भी लिया, प्रैक्टिस ना की, नहीं सही होगा। प्रैक्टिस मेक्स अ मैन क्लोज टू परफेक्ट, क्योंकि परफेक्ट अल्लाह की ज़ात है। तो क्या पता चला, इल्म पे अमल आपकी प्रैक्टिस है। और देखिए, जब आप जिस जगह रहेंगे जिन लोगों में उठे बैठेंगे ना, आपके अंदर वैसे ही होगा। आप कपड़े के शौकीन लोगों में बैठेंगे, हर वक्त कपड़ों की बातें, हाय कपड़े, गर्मी आ गई, क्या चल रहा है, क्या फैशन, कौन सा दर्जी, कौन सी। आप कभी बैठ के सिस्टर्स को जो एक घर में चार छः लोग रहते हैं चाय की टेबल पे बातें करते देखा करें, दर्जी पे गई थी, लेस लेने गई थी, ज्वेलर पे गई थी, हाय जान निकल गई, हाय बड़ी महंगाई, उनकी सारा वक्त यही बातें। अच्छा, कुछ खाना पकाने के शौकीन लोग हैं, हर वक्त खाना खाना खाना, और इसी तरह सोआन। आप और मैं अपने मशगले भी देखें, हमारा क्या मशगल है, हमारा ज़्यादा वक्त किन सोचों में जाता है। और अगला टॉपिक बहुत रकीक है और वो है जान गुनी की हालत, यानी जब हम दुनिया से जा रहे होंगे। ज़रा सा सोचिए, एक कदम ज़मीन पे है तो दूसरा आसमान पे जा रहा है, उस वक्त हम क्या देखेंगे? क्या हम उस वक्त का इंतज़ार कर रहे हैं गुनाहों को छोड़ने के लिए? मौत के वक्त का इंतबाह हो, बेदारी का मंज़र भी बड़ा अजीब है। इस वक्त ऐसी बेदारी होगी जिसको बयान नहीं किया जा सकता, और ऐसी परेशानी का आलम होगा जिसकी कोई हद न होगी, और वक्त रफ्ता पर सख्त अफसोस होगा और तमन्ना करेगा कि अब अगर वक्त मिल जाए तो माफात की तलाफी कर ले। माफात क्या, जो कर चुका गलत काम। اور یقین کے ساتھ توبہ کرے گا اور سخت حالت کی کیفیت جہاں تک لے جائے گی کہ موت سے قبل ہی خود کو مار دینے کو جی چاہے گا۔ اس حالت کا ایک ذرہ بھی عافیت کے زمانے میں حاصل ہو جائے تو مکمل تقویٰ و پرہیزگاری نصیب ہوگی۔ عقل مند اور ہوش مند انسان وہ ہے جو اس حالت کو سامنے رکھ کر زندگی گزارے۔ اگر اس حالت میں حقیقی صورت سامنے نہ ہو تو کم از کم اس کا خیال ضرور کرے، اور اس طرح ہر عمل کو کرنے سے پہلے اس منظر کو خیال میں لانے کا معمول بنا لیا جائے تو خواہشات نفس اور معاصی یعنی گناہوں سے بچنا بہت آسان ہو جائے گا، اور نیک عمل کرنا اس سے بھی آسان تر ہوگا۔ اگر موت کے وقت کا منظر ہر وقت آنکھوں کے سامنے ہو تو وہ گناہوں سے محفوظ ہو جائے گا۔ جیسا کہ حبیب العجمی کے بارے میں روایت ہے، جب صبح ہوتی تو اپنی بیوی سے کہتے، ذرا غور سے سنیے گا، کبھی ہمارے اور ہمارے شوہر کے ماں بہن بھی ایسی باتیں ہوئی صبح ناشتے کی ٹیبل پہ یا اٹھتے ہی بیٹھ کر، کیا آج اگر میرا انتقال ہو جائے تو فلاں شخص مجھے غسل دے اور فلاں فلاں لوگ اٹھا کر لے جائیں۔ یہ کون کرے گا؟ جس کو ڈاکٹرز نے جواب دے دیا، جو ہاسپٹل میں ایڈمٹ ہے۔ ہم تو اسی کے بارے میں سوچ سکتے ہیں، شاید موت آ جائے، وہاں بھی ہمیں لگتا نہیں، کوئی معجزہ ہی ہوگا۔ صحت مند انسان ہر روز صبح اٹھ کے اگر اس طرح کی انسٹرکشنز دے تو اس سے پتہ چلتا ہے کہ جانے کے لیے تیار ہے۔ ایک مرتبہ حضرت معروف کرخی نے ایک شخص سے فرمایا، آج ظہر کی نماز آپ پڑھا دیں۔ تو اس نے کہا، ظہر کی نماز اگر پڑھا دی تو عصر کی نماز نہیں پڑھاؤں گا۔ تو حضرت معروف کرخی نے فرمایا، اس کا مطلب ہے تم عصر تک زندہ رہنے کی امید کرتے ہو؟ ہم اللہ تعالیٰ کی پناہ چاہتے ہیں لمبی امیدوں سے، یعنی ظہر پڑھ لیتے تھے تو امید نہیں رکھتے تھے کہ عصر کو بھی زندہ ہوں گے۔ اس کے لیے اصل ضرورت ہے نفس کے احتساب کی۔ اصل بات یہ ہے، اس سے آج ہم دور ہیں اور اسی کی ضرورت ہے۔ تو آئیے تھوڑا سا احتساب نفس کے بارے میں پڑھتے ہیں اور اللہ تعالیٰ سے دعا کریں گے کہ ہمیں نفس کا محاسبہ کرنے کی توفیق عطا فرمائے۔ اشیاء دنیا کے حصول نے مجھے بعض رخصتوں پر عمل کرنے کو آسان کر دیا، جب مجھے ان میں کچھ حاصل نہ ہوا تو دل میں تکدر پیدا ہوا۔ کیا ہوتا ہے؟ دو روحی کیفیت، بوجھ یعنی کروں نہ کروں، اور دنیا کے حصول کے راستے میرے سامنے واضح ہوئے۔ دل میں ظلمت کا احساس ہوا تو میں نے اپنے نفس سے کہا، ہے نفس بد، گناہ سے دل مقدر یعنی گندا، اصل میں لفظ یہ نا کدورت والا ہے۔ تقدر کیا ہوتا ہے؟ کسی چیز کے لیے دل میں میل آ جانا، آپ کہتے ہیں نا اس سے کدورت ہے، بس ایک نیگیٹو فیلنگ کہہ لیں۔ اے نفس بد، گناہ سے دل مقدر ہوتا ہے۔ اب اس کو اگر مقدر کہہ دیں گے تو یہ تو دوسرا مقدر ہے، تو مقدر کاف باریک پڑیں گے۔ دنیا کی ان تمام اشیاء کے حصول میں کوئی خیر نہیں جن کی وجہ سے دل پر ظلمت چھا جاتی ہو اور دل میلے ہو جاتے ہوں۔ آسان لفظ بول رہی ہوں۔ دین میں خلل کے ساتھ باغ بھی مل جائے تو کوئی حرج نہیں، یعنی اگر آپ کا دین کمزور ہو اور آپ کو ایک بہت بڑا باغ مل جائے تو کوئی خوشی نہیں، اور دل کی درستگی اور قدورتوں سے پاکی کے ساتھ جانوروں کے باڑے میں سو جائے تو بادشاہوں کی پرتعیش زندگی سے کئی گنا بہتر ہے۔ ہائی لائٹ کریں، آج لوگوں نے لگژریس لائف کو خوشی کی دلیل سمجھا تھا لیکن کامیاب نہیں ہوئے۔ دیکھیے، خوشحالی اور ہے اور سامان خوشحالی اور چیز ہیں۔ آج کون سی مشین گھر میں نہیں؟ دبانے والی مشینیں موجود ہیں، مساج کرنے والی ہیں، ایکسرسائزز مشینیں ہیں، تو کیا آج کا انسان خوش ہے؟ تو اصل بات یہ ہے کہ آپ کن چیزوں کے بیچ میں ہیں، یہ آپ کی خوشی نہیں ہے۔ خوشی کیا ہے کہ آپ کے اندر کیا ہے۔ میری نفس کے ساتھ مسلسل کشمکش جاری ہے، کبھی میں اس پر غالب آتا ہوں تو کبھی وہ مجھ پر غالب آتا ہے اور اپنی ضروریات کا مطالبہ کرتا ہے اور مجھے کہتا ہے، میری ضروریات پوری کرو، میں مباحات سے متجاوز نہیں ہوں گا۔ میں نے اس سے کہا، کیا یہ عمل تقویٰ کے خلاف نہیں ہے؟ کہنے لگا، یہ تو ہے۔ میں نے اسے کہا، جس کا نتیجہ یہ ہو اس کو کرنے کا کیا فائدہ، اس میں کیا بھلائی ہے؟ ایک دن میں نے اپنے نفس کو مخاطب کر کے کہا، یہاں سے آپ دیکھیے کہ ہمارے اسلاف کیسے اپنے نفس سے باتیں کرتے تھے، بعض لوگ آئینے میں کھڑے ہو کے خود کو پکارتے تھے۔ کیا کہا انہوں نے؟ تیرا ناس ہو، ذرا میری بات تو سن، اگر تو نے دنیا میں مشتبہ یعنی شبہ والے مال و دولت جمع کر بھی لی تو کیا تجھے یقین ہے کہ ان سب کو خرچ بھی کر سکے گا؟ کہنے لگا، نہیں، یقین تو نہیں۔ یعنی آپ امیجن کریں نا، اگر واقعی بندہ دنیا کی چیزیں لے بھی لے، استعمال نہیں کی تو کس فائدے کی؟ خام خواہ اس کے نام پہ رکھی گئی چیزیں وہ۔ میں نے کہا، تو محنت تیری اور مال دوسرے کھائیں، یعنی تو محنت کر کے کما رہا ہے، گناہ تجھے ہوگا اگر غلط طریقے سے کما رہا ہے۔ फायदा दूसरे ले जाएंगे। तेरे हिस्से में ऐसा बोझ कि जिससे बचना यकीनी नहीं है, तो ऐसा माल जमा करने का क्या फायदा। इसको हाईलाइट करें। आज के बाद खानी तो एक रोटी है ना, दो तीन कपड़े जिस्म पे हों, मौसम के मुताबिक आपके ज़रूरियात हो, और क्या चाहिए ज़िंदगी में। तो इतनी भाग दौड़ क्यों, कभी ज़रा सोचिए, तसव्वुर में लाए कितनी मेहनत करते हैं लोग अप टू डेट होने की। पहले बाप कमाता है, फिर माँ कमाती है, फिर बेटे, फिर बेटियाँ, फिर छोटे छोटे घर के 10 लोग हैं, 10 कमाते हैं। फिर हर एक की ज़िंदगी अपनी जगह एक मुकम्मल ज़िंदगी बन जाती है और एक लम्हे में दुनिया से चले जाते हैं। तो इस अमल को महज अल्लाह ताला की रज़ा के लिए छोड़ दे जो तकवा की राह में खलल अंदाज हो रहा है। ए नफ्स, तो मुहर्रमात के सिवा मुबाहात को तर्क करने के लिए तैयार नहीं है? या तूने ये नहीं सुना कि जो महज अल्लाह ताला की रज़ा के लिए किसी शय को छोड़ देता है, तो अल्लाह ताला इसको इससे बेहतर शय से नवाजता है? क्या तू इन लोगों की ज़िंदगियों से इबरत हासिल नहीं करता कि जिन्होंने माल तो जमा किया मगर इस पर काबिज़ दूसरे लोग हो गए? उम्मीद तो इन्होंने बहुत की मगर अपनी उम्मीद को पूरे होते हुए नहीं देख सके। कितने उलमा ऐसे हैं जिनके पास किताबों के अंबार लगे हैं मगर इनसे फ़ायदा और नफ़ा हासिल नहीं, इन पर अमल नहीं करते। मगर कितने लोग ऐसे हैं कि इनके पास 10 से ज़्यादा किताबें नहीं मगर नफ़ा देने वाले उलूम से भरपूर बहरावर हैं। यानी थोड़ी किताबें लेकिन, या थोड़ा इल्म भी देते हैं या लेते हैं तो नफ़े वाला होता है, प्रैक्टिकल बातें होती हैं। कितने खुशी की ज़िंदगी गुजारने वाले ऐसे हैं जिनके पास 2 रुपये भी नहीं है और कितने सोने चांदी और मालो दौलत के ढेर में हैं मगर ज़िंदगी इनकी तलख तर है। इन लोगों की ज़िंदगियों से क्यों इबरत हासिल नहीं करता कि एक तरफ माल कमाते हैं, दूसरी तरफ खर्च के मसारिफ बढ़ जाते हैं, कभी खुद बीमारी का शिकार और कभी घर वाले मुख्तलिफ बीमारियों की लपेट में आ जाते हैं, जिनके इलाज के लिए साल की तमाम कमाई सर्फ हो जाती है। तो मेरा नफ्स मेरी मलामत से जिच होकर, जिच यानी तंग आकर कहने लगा, तू ही बता कि मैं क्या करूं। मैंने कहा, तू हर वक्त इस ज़ात का ख्याल दिल में जमाए रख जो हर वक्त तुझे देखती है, और हर वक्त अल्लाह ताला की अजमत पर गौर कर और सोच कि वो तेरे बातिन को भी देखता है और जाहिर को भी। लिहाजा कौल व अमल में इख्तियात पर अमल कर, रुख्सतों से भी खुद को बचा, और तकवा की अजीम दौलत को हवाए नफ्स के मताए कलील के बदले फरोख्त करने से हर वक्त बचने की भरपूर कोशिश कर। अगर तबीयत इस पर मायल ना हो तो इससे कह दे, कोई बात नहीं, थोड़ा सब्र करो, अल्लाह कोई राह निकालेगा। तो ज़रा सा आप और मैं भी अपने नफ्स को आज तकलीफ़ दें, शीशे के सामने खड़े हों और फिर कहें कि सही हो जाओ, अपनी इसलाह कर लो, और इस तरह से आप देखिए चंद बातें सुनाएंगे ना तो नफ्स आदी हो जाएगा। अल्लाह ताला से ये दुआ करते हैं कि जो कुछ भी हम ये सीख रहे हैं, पढ़ रहे हैं, इसको अल्लाह सुबहाना ताला हमारे लिए अमल के लिए आसान कर दें। आप देखिए कि यही एक रास्ता है, इसके बरक्स कोई शॉर्टकट नहीं है जिसके ज़रिए से मैं और आप गुनाहों से बच सकें। आज जो करना है कर लें। गुनाहों से हर ख़तरनाक चीज़ से भी ज़्यादा डरिए, ये गुनाह कल क़यामत के दिन मालिक के सामने शर्मसार करेंगे, नबी सल्लल्लाहु अलैहि वसल्लम की निगाहों में बेइज्जत करवाएंगे। कल कितने लोग होंगे जिनको आज हम कुछ भी नहीं समझते और वो हमसे बहुत आगे निकल जाएंगे और उनके नाम पुकारे जाएंगे। कभी आपने कोई ग्रेजुएशन पार्टी या कोई ऐसी सेरेमनी जिसमें कंपटीशन हो वो अटेंड किया हो? बहुत सारे लोग जमा हुए, सब ने हिस्सा लिया लेकिन 4-6 आगे निकल गए। फिर जब उनके नाम बोले जाते हैं, फिर उनको स्टेज पे बुलाया जाता है, फिर उनके इंटरव्यूज़, फिर गिफ्ट, फिर तारीफ़ें, तो बाकी लोग बैठे हसरत करते हैं, हाथ मलते हैं। तो ज़िंदगी से ऐसे गुजरिए कि हसरतें ना हों। आज के लिए इतना काफ़ी है। अल्लाह ताला आपके मेरे लिए इसको आसान करते हैं। सुबहानक अल्लाहुम्मा वबी हमदिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तग़फिरुका वअतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।